नमस्कार, फ्रिडम चौतारी पडकास्टको 109 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी नेपालमा कोविड वित्त व्यवस्थापनको पारदर्शिता र जवाफदेहिता विषयमा अन्तर्राष्ट्रिय बजेट पार्टनरसिप आइबिपी र फ्रिडम फोरमको सहकार्यमा प्रकाशित कोविड-19 वित्त व्यवस्थापन प्रतिवेदनमा केन्द्रित रहेर छलफल गर्दैछौँ। नेपाल र दक्षिण एसिया क्षेत्रमा नै कोविड-19 को अत्याधिक प्रभाव पर्यो। नेपालमा कोविड-19 को संक्रमण पहिलो पटक 2020 को जनवरी महिनामा देखिएको थियो भने संक्रमण रोकथामका लागि सरकारले मार्च महिनादेखि देशव्यापी बन्दाबन्दी गरेको थियो। सो क्रममा अन्तर्राष्ट्रिय र बाह्य हवाई उडान बन्द गरिएको थियो भने वैदेशिक सीमामा आवतजावत बन्द गरिएको थियो। बन्दाबन्दीका प्रावधान केही खुकुलो बनाउँदा कोविड-19 को संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेपछि 2020 को जुलाईमा थप नियन्त्रणका कदम चालिएको थियो। महामारीसँग जुझ्नका लागि कडा मेहनत गर्नुपर्दा सरकारले अपेक्षा गरिएभन्दा धेरै चुनौती सामना गर्नु परेको थियो। उसले कोविडको कारण सिर्जित परिस्थितिसँग जुझ्न उद्योग र व्यवसाय सुचारू गर्नका लागि उत्प्रेरणा प्याकेज, असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक वर्गका लागि राहत प्रदान गर्ने सम्बन्धी निर्देशिका तथा कोविडको प्रभावका कारण बन्द भएका उद्योग, पेसा र व्यवसायका लागि पुनर्कर्जा कार्यविधि लगायतका चार प्रमुख अल्पकालीन वित्तीय प्याकेज अघि सारेको थियो। आर्थिक वर्ष 2077-78 को बजेट वक्तव्य मार्फत तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले थप अस्पताल निर्माण लगायत स्वास्थ्य सेवामा सुधार, साना तथा मझौला उद्योग तथा पर्यटन व्यवसायका लागि सहुलियतपूर्ण कर्जाको प्रबन्ध लगायतको सहयोग, श्रममा आधारित निर्माण, उत्पादन तथा सेवा क्षेत्रका कार्यमा आधारित सिपमूलक तालिमका माध्यमबाट रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम घोषणा गरेका थिए। त्यस अतिरिक्त सामाजिक सुरक्षा अन्तर्गत बालबालिकाका अनुदान विस्तार गरी 11 जिल्लाबाट 25 जिल्लामा पुर्याउने घोषणा पनि सरकारले गरेको थियो। कोविड-19 ले देशको अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै आर्थिक असमानता बढ्ने अवस्था उत्पन्न भएको छ। महामारीको प्रभाव निकै असमान रह्यो र राज्यको सेवा सुविधाबाट वञ्चित समूह यसबाट ज्यादा प्रभावित भए। उनीहरू स्वास्थ्य र आर्थिक समस्यामा परे र थप जोखिममा धकेलिए। यस्तो चुनौतीपूर्ण परिस्थितिबाट देशलाई मुक्त गर्नमा सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। प्रतिवेदनका अनुसार नेपालको कोविड प्रतिकार्य कति खुल्ला र जवाफदेही रहेको छ त भन्दा, महामारी प्रतिकार्य खुला र जवाफदेही रूपमा सञ्चालन गर्नु भनेको सरकारले नागरिकको हित प्रतिको प्रतिबद्धता जाहेर गर्नु मात्र नभई भ्रष्टाचारको जोखिम र सार्वजनिक स्रोत दुरुपयोग न्यूनीकरण गर्नेदेखि थप समतापूर्ण प्रभावकारी प्रतिफलसहित सबैलाई वास्तविक सुविधा उपलब्ध गराउनु पनि हो। अर्को शब्दमा भन्नुपर्दा, महामारीमा प्रतिकार्य प्रक्रियामा शीघ्र वा सीमितताको गुन्जास हुँदैन। आफ्नो जिम्मेवारी खुला र आपसी सहकार्यका माध्यमबाट अघि बढाइएमा सङ्कटको समयमा पनि जवाफदेहिता सम्भव हुन्छ। अत्यावश्यक र शीघ्र प्रतिकार्यका नाममा जवाफदेहिताको पक्षलाई व्यवस्था गरिनुहुन्न। तपाईँ सुन्दै हुनुहुन्छ फ्रिडम चौतारी पडकास्ट। अब यस प्रतिवेदनको परिचयतर्फ लागौँ। यसै सन्दर्भमा 2020 र 2021 का कोविड-19 को कारणले उत्पन्न सङ्कटकालीन परिस्थितिको सामना गर्न बजेट वक्तव्य मार्फत अघि सारिएका स्वास्थ्य सेवा, व्यवसाय सहायता तथा रोजगारी सिर्जनाका विधि लगायतका वित्तीय नीतिमा आधारित प्याकेज कार्यक्रमको द्रुत लेखाजोखाका लागि नेपाल लगायत 120 देशका नागरिक समाजका साझदारहरूले इन्टरनेसनल बजेट पार्टनरसिप आइबिपीसँग मिलेर काम गरेका थिए। लेखाजोखा सन् 2020 को मार्चदेखि सेप्टेम्बर महिनासम्मलाई आधार बनाएर गरिएको थियो। लेखाजोखा गर्नुको लक्ष्य सरकारले निर्धारित कार्यक्रम कसरी व्यवस्थित गर्यो भन्ने कुराको लेखाजोखा गर्नु मात्र नभई वर्तमान कोविड-19 को समस्या र भविष्यमा आउन सक्ने सङ्कटको अझ राम्रो तरिकाले व्यवस्थापन गर्न सघाउन सिकाइहरू हासिल गर्नु हो। यस प्रतिवेदनमा उल्लेख भए अनुसार जवाफदेहिताको स्तर हेर्दा 5 तहमा छुट्याइएको छ भने 120 देश यसमा सहभागी छन्। जवाफदेहिताको तह निकै राम्रो, पर्याप्त, केही सीमित र नगण्य गरी पाँच तहमा छुट्याइएको हो, जसमा निकै राम्रोमा कुनै पनि देश छैनन्। पर्याप्तमा चारवटा देश रहेका छन्, जसमा अस्ट्रेलिया, नर्वे, पेरु, फिलिपिन्स हुन्। केहीमा 29 देशहरू रहेका छन्। बङ्गलादेश, ब्राजिल, बुल्गेरिया, क्यानाडा, चिली लगायतका देशहरू यसमा रहेका छन्। सीमितमा नेपाल सहित 55 देश रहेका छन् र नगण्यमा 32 देशहरू रहेका छन्। यस क्रममा आपतकालीन वित्तीय नीति प्याकेज सम्बन्धी द्रुत लेखाजोखाका सान्दर्भिक सूचनाको सार्वजनिक पहुँच, संसदीय र महालेखा परीक्षकको निगरानी र नागरिक संलग्नता अवसर जस्ता जवाफदेहिताका 3 महत्त्वपूर्ण आधार स्तम्भमा ध्यान दिएको छ। उल्लेखित 3 स्तम्भले जनताको आवश्यकता पूरा गर्नमा स्रोत साधनको उपयोग भएको सुनिश्चित गर्न र सरकारलाई जवाफदेही बनाउन मद्दत गर्छ। अब यस प्रतिवेदनका प्रमुख ठम्याइहरू के छन् त? प्रमुख ठम्याइहरू हेर्दा यो लेखाजोखाको ठम्माइले नेपालमा उत्प्रेरणा र प्रतिकार्य प्याकेजहरूको समग्र पारदर्शिता सीमित रहेको र ती प्याकेज तर्जुमा र कार्यान्वयनमा नागरिक संलग्नता नगण्य रहेको देखाउँछ। निगरानीका विधि निर्माण गरी प्रतिकार्य र पुनर्लाभमा जवाबदेहिता कायम गर्ने अवसरहरू छन्। यस प्रतिवेदनमा उल्लेख प्रमुख ठम्याइहरू यस प्रकार रहेका छन्। 1 उत्प्रेरणा र प्रतिकार्य कार्यक्रम तर्जुमा तथा कार्यान्वयनका निर्णय प्रक्रियामा जनता र विशेष गरी अति प्रभावित पक्षबाट अत्यन्त नगण्य मात्रामा सुझाव लिइयो वा सुझाव नै लिइएन। यस ठम्याइमा कोविडको वित्तीय र नीतिगत प्रतिकार्य कार्यक्रम तर्जुमा र कार्यक्रममा नागरिक सहभागिता अभ्यास गरिएन। महामारीको समयमा प्राथमिकता निर्धारणमा व्यक्त जनधारणाले महत्त्व पाएनन् भने आफ्नो कामको प्रभावकारिता अभिवृद्धिमा हुन सक्ने योगदानको उपयोग गर्नबाट सरकार चुक्यो। कोविड वित्तीय व्यवस्थापनमा जनसहभागिताको मापन हेर्दा सहभागिताको स्तर न्यून छ। सरकारले पूर्व बजेट प्रस्तुत गर्नुअघि जनसहभागिताका लागि निर्धारण गरेका प्रबन्ध र बजेट कार्यान्वयनका क्रममा हेलो सरकार मार्फत नागरिक सुझाव सङ्कलन जस्ता विधिलाई सङ्कटको समयमा प्रतिकार्यका कार्यको प्रभावकारिता विस्तारमा उपभोग गर्न सकेन। 2, सरकारले COVID-19 प्रतिकार्य प्याकेज कार्यान्वयनका सूचना नगण्य मात्रामा प्रवाह गरेको छ। यस ठम्ब्याइमा नेपाल सरकारले आपतकालीन वित्तीय नीति प्रस्तुत गर्ने क्रममा पर्याप्त वृहत अर्थशास्त्रीय आँकडा तथा समग्र बजेट सूचना र नीतिगत प्रबन्ध सम्बन्धी केही सूचना प्रवाह गरेको भए पनि खर्च सम्बन्धी सूचना प्रवाह गरेको छैन। सरकारको क्षमतामा प्रश्न उठाएर हजारौँ युवाहरूले कोविड प्रतिकार्यको खर्च सार्वजनिक गर्न र प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गर्दै इनफ इज इनफको नारा लिएर सडकमा प्रदर्शन गरे। नेपालमा कोविड वित्तीय व्यवस्थापनका विभिन्न क्षेत्रको पारदर्शिता मापन हेर्दा पारदर्शिता सीमित रहेको छ। प्याकेज प्रस्तुतिमा पारदर्शिता केही मात्रामा छ भने प्याकेज कार्यान्वयन हेर्दा पारदर्शिता नगण्य देखिन्छ। चाहे कार्यान्वयनको प्रतिवेदन होस्, चाहे गैर बजेटरी कोष होस्, चाहे खरिद होस्। 3, पर्याप्त विधायकी निगरानी रहेकाले जवाफदेहिताका प्रबन्ध सुदृढीकरण गर्न सकिन्छ। विघटन हुनुपर्व प्रतिनिधि सभाले महामारीको समयमा जवाफदेहिता प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको थियो। उसले आपतकालीन वित्तीय नीति कार्यान्वयन लगायतका नियमित र विशेष प्रतिवेदन प्राप्त गर्ने, त्यसमाथि बहस गर्ने तथा अल्पकालीन व्यवस्थापनसँग सम्बन्धित नीति कार्यान्वयनको बारेमा थप स्पष्टता हासिल गर्न कार्यकारीमाथि प्रश्न राख्ने र जवाफ लिने जस्ता कार्य गर्यो। त्यस अतिरिक्त जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद र आपूर्तिमा अनियमितता भएको सम्बन्धमा छानबिन गर्यो। नेपालको कोविड वित्तीय व्यवस्थापनमा संसद र सर्वोच्च लेखा परीक्षण निकायको निगरानी मापन हेर्दा विधायकी भूमिका पर्याप्त देखिन्छ भने महालेखा परीक्षक कार्यालयको भूमिका सीमित रहेको छ। महालेखा परीक्षक कार्यालयका अनुसार नेपालमा महालेखा परीक्षकले तत्काल लेखा परीक्षण गर्ने र निरन्तर अनुगमन गर्ने अभ्यास छैन। यद्यपि उसले लेखा परीक्षण योजनामा कोविड सम्बन्धी खर्चको लेखा परीक्षण गर्ने तालिका पनि निर्धारण गरेको छ। सरकारले कोभिड 19 सम्बन्धी खर्चबारे महालेखा परीक्षकको ठम्याईलाई कसरी सम्बोधन गर्छ भन्ने यकिन हुन भने बाँकी छ। यस प्रतिवेदनको अन्त्यमा केही सुझावहरू प्रस्तुत गरिएको छ जुन सङ्कट र त्यसपछिको समयमा जवाफदेता तत्काल र दीर्घकालसम्म जवाफदेता र बहुमूल्य स्रोतको प्रभावकारी र न्यायचित उपयोगका लागि पारदर्शिता सहभागिता र निगरानीको सुनिश्चितता आवश्यक छ। सन् 2019 खुला बजेट सर्वेक्षणले नेपालमा यी पक्षमा महत्त्वपूर्ण सुधार गर्नुपर्ने देखिएको थियो। त्यसैले सङ्कटको समय र त्यसपछि पनि जवाफदेता रहेका कमी पूर्तिका कदम चाल्नु अपरिहार्य छ। यसै सन्दर्भमा यस रिपोर्टले सरकारका लागि राज्य र गैर पक्षसँग मिलेर निम्न कदम चाल्न आह्वान गरेको छ। यस प्रतिवेदनको सुझाव एकमा कोभिड 19 सङ्कट प्रति कार्यलाई समतापूर्ण र प्रभावकारी बनाउनका लागि जवाफदेता सुदृढीकरणमा काम गर्ने जस्तो बजेट कार्यान्वयन महिला बालबालिका लगायत सुविधाबाट वञ्चित समूहमा परेको प्रभावको खण्डीकृत विवरण सहितको कार्य सम्पादन तथ्याङ्क विश्लेषण गरी बजेट वक्तव्यमा प्रस्तुत गरिएका प्रबन्धको कार्यान्वयनको मासिक प्रतिवेदन सार्वजनिक गर्ने अल्पकालीन खर्चसँग सम्बन्धित खरिद सम्झौताका सबै सूचना सार्वजनिक गर्ने र सम्भव भएसम्म खुला तथ्याङ्कको स्वरूपमा सार्वजनिक गर्ने उल्लिखित सवाल लगायत आपतकालीन वित्तीय प्रबन्ध तर्जुमा र कार्यान्वयनमा समावेशी सहभागिताको पद्धति स्थापना गर्ने जवाफदेता प्रबन्धनका लागि सरकार संसद तथा महालेखा परीक्षकको कार्यालयमा महामारी पूर्व सहभागिताका पद्धति निर्धारण गर्ने अवसरहरू छन्। महालेखा परीक्षक कार्यालयले लामो समयदेखि लेखा परीक्षण प्रक्रियामा नागरिक संलग्नता गराउँदै आएको पनि छ। आपतकालीन खर्चको सम्भावित लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालयलाई सबल र स्रोत साधन सम्पन्न बनाउने तथा लेखा परीक्षणका ठम्बाई बमोजिम सरकारका तर्फबाट सुधार कार्य गर्ने खर्च अनुमोदन गर्ने सर्वसाधारण सरकारवाला र स्वार्थ समूहसँग परामर्श गर्ने नीति कार्यान्वयनको अनुगमन गर्ने र लेखा परीक्षकको ठम्याई कार्यान्वयनको निगरानीको भूमिका सहित संसदलाई सार्वजनिक स्रोतको संरक्षणको रूपमा स्थापित गर्ने सुझाव नम्बर 2 भविष्यमा बहुमूल्य सार्वजनिक स्रोतको न्यायपूर्ण र प्रभावकारी उपयोगको सुनिश्चितताका लागि जवाफदेताका प्रणालीहरूको सुदृढीकरण गर्ने जस्तो सङ्कटको समयमा अवलम्बन गर्नुपर्ने भूमिका तथा दायित्व र पद्धति निर्धारणका लागि स्रोत व्यवस्थापन खरिद निगरानी तथा सहभागिता सम्बन्धी नयाँ कानुन र नियमनकारी कार्यविधि निर्माण गर्ने वा समीक्षा र अध्यावधिक गर्ने महालेखा परीक्षकको प्रतिवेदनका ठम्याईहरूको तत्कालै कार्यान्वयन गर्ने तथा सङ्कट र सङ्कटपछि लेखा परीक्षकको निगरानीलाई पर्याप्त र थप सबल बनाउने यो प्रतिवेदनले मुख्य रूपमा नेपालको अवस्थाको के कुरा देखाउन खोजेको छ यसै विषयमा नेपालका एक अनुसन्धानकर्ता कृष्ण सापकोटा यसो भन्नुहुन्छ।
नेपालको चाहिँ यो कोभिड प्रति कार्य कति खुल्ला र जवाफदेही छ भन्ने सन्दर्भमा म मेरो आफ्नो केही धारणाहरू राख्न चाहन्छु र महामारी एउटा अप्ठ्यारो अवस्था यसले सिर्जना गरेको हुन्छ र त्यसको प्रति कार्य चाहिँ जति खुल्ला र जवाफदेही रूपमा सञ्चालन भयो सरकारले त्यत्तिकै भनौँ न एउटा आफ्नो नागरिकको हितप्रतिको प्रतिबद्धताको मात्रै कुरा नभएर एउटा भ्रष्टाचारलाई न्यूनीकरण गर्ने कुरा भ्रष्टाचारको जोखिमलाई कम गर्ने कुरा अथवा सार्वजनिक स्रोतको जुन एउटा प्रभावकारी व्यवस्थापन हो त्यसका लागि पनि त्यो सहयोगी हुन्छ र त्यसले गर्दाखेरि के पनि एउटा एक्सेप्टेड छ भने जति खुल्ला र आपसी सहकार्यबाट यो सङ्कटको मोचन गर्नको लागि नागरिक अथवा प्राइभेट सेक्टर अथवा मिडिया अथवा अरू विभिन्न अकाउन्टेबिलिटीको एक्टर्सहरूलाई आह्वान गरिन्छ अथवा सँगसँगै लिएर गइन्छ त्यति नै धेरै जवाबदेहिता पनि यसमा स्थापना गर्न सकिन्छ अथवा त्यति धेरै जवाबदेही अथवा जवाबदेहिता सम्भव छ भनेर हामी यहाँ भन्न सक्छौँ। त्यसले गर्दाखेरि एउटा इम्पोर्टेन्ट एस्पेक्ट के हो भने अत्यावश्यक र शीघ्र प्रतिकारका नाममा पनि जवाबदेहिताको पक्ष चाहिँ बिर्सिन हुँदैन अथवा जवाबदेहिता सम्भव छ भन्ने कुरा चाहिँ मैले यहाँ एउटा राख्न चाहेँ र नेपालले जुन मैले अघि पनि अलिकति यसमा सेयर गरिसकेँ विभिन्न खालका आपतकालीन वित्तीय प्याकेजहरू नेपाल सरकारले लिएर आयो यो अघिल्लो वर्षको कुरा गर्दैछौँ हामी, जतिखेर नेपाल कोभिडको एउटा सुरुवात फर्स्ट वेभमा नेपाल थियो र त्यो बेलाको अर्थमन्त्रीले अथवा त्यतिखेरको सरकारले ल्याएको वित्तीय प्याकेजहरूको हामीले एउटा समग्र मूल्याङ्कन गरेका छौँ र त्यो मूल्याङ्कनको मुख्य ठम्म्या चाहिँ के रह्यो भने यो पारदर्शिता र जुन जवाफदेताको कुरा छ होइन, अझ मेनली भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ एकदमै सीमित देखियो नेपालको पारदर्शिताको कुरा भने, नागरिक संलग्नता पनि न्यून देखियो। तर सँगसँगै एउटा राम्रो पक्ष के हो भने जुन यो जवाफदेता सुदृढ गर्न सक्ने यो भरोसायोग्य निगरानी अभ्यास चाहिँ नेपालको देखियो। जस्तो मैले यहाँ भन्न खोजेको विषय के हो अथवा यो प्रतिवेदनले ल्याउन खोजेको विषय के हो भने, यो जुन यो उत्प्रेरणा र प्रतिकारको कार्यक्रमहरू तर्जुमा गर्दाखेरि होइन, जुन खालको वित्तीय प्याकेजहरू सरकारले ल्यायो त्यो एकदमै राम्रो भयो। त्यो वित्तीय प्याकेजहरू ल्याउने बेलाको कुराहरूमा चाहिँ सरकारले के ल्यायो भन्ने कुरा एउटा पक्ष रह्यो। तर अर्को पक्ष के हो भने, त्यो प्याकेजहरू ल्याउँदाखेरि चाहिँ त्यो प्याकेजहरू तर्जुमा गर्दाखेरि र त्यसको कार्यान्वयनको रूपमा अगाडि बढाउँदाखेरि त्यसको निर्णय प्रक्रियामा चाहिँ नागरिकहरूलाई संलग्न गराइएन। अझ विशेष रूपमा भन्नुपर्दा यसको जुन प्रभावित पक्षहरू हो त्यो प्रभावित पक्षहरूसँग चाहिँ अत्यन्त नगर्ने मात्रामा चाहिँ सुझाव लियो अथवा सुझाव नै लिइएन। त्यो एउटा पक्ष रह्यो। अर्को दोस्रो फाइन्डिङ्स यसको के रह्यो त भन्दाखेरि, सरकारले कोभिड 19 को जुन एउटा प्रतिकार भन्नु प्याकेज कार्यान्वयनका सूचनाहरू त्यो चाहिँ नगर्ने रूपमा मात्रै प्रवाह गरेको छ। मैले अघि नै भने एउटा यो हामीले हेरेको यो एसेसमेन्टको तिनवटा इम्पोर्टेन्ट एस्पेक्ट मध्येको एउटा एस्पेक्ट भनेको चाहिँ एक्सेस टु इन्फर्मेसन हो। त्यो पक्षमा चाहिँ सरकारले चाहिँ जति यो सूचनाहरू बाहिर ल्याउनु पर्थ्यो अथवा नेपाल सरकारले जुन आपतकालीन यो वित्तीय नीति प्रस्तुत गर्ने क्रममा पर्याप्त जुन वृहत अर्थशास्त्रीय आँकडा तथा समग्र बजेट सूचना र नीतिगत प्रबन्धहरू सम्बन्धी केही सूचना प्रवाह चाहिँ गर्यो, तर त्यसमा चाहिँ खर्च सम्बन्धी सूचना प्रवाहमा चाहिँ सरकार चुक्यो भन्ने खालको कुरा चाहिँ यसमा आएको छ। सरकारले को क्षमतामा प्रश्न उठाएर हजारौँ युवाहरूले कोभिड 19 को बेलामा इनफ इज इनफ क्याम्पेन गरेको त हामी सबैलाई थाहा भएकै विषय हो नि, त्यसले गर्दा त्यो एउटा प्रसङ्ग पनि बाहिर आयो। त्यस्तै अर्को यसको फाइन्डिङ्स के रह्यो त भन्दाखेरि, पर्याप्त विधायकी निगरानी रहे पनि अझै पनि जवाबदेताको प्रबन्ध चाहिँ सुदृढ गर्ने ठाउँहरू छन्। जस्तो त्यतिखेरको अवस्थामा हेर्दाखेरि हाम्रो सार्वजनिक लेखा समितिले केही खरिदका कुराहरूमा प्रतिवेदनहरू माग्ने, त्यसमा चाहिँ निगरानी गर्ने अथवा त्यसको चाहिँ विश्लेषण गर्ने अथवा त्यो कुरा मिडियामा बाहिर ल्याउने खालको कुराहरू गरे पनि अझै पनि वास्तवमा हुने भने पार्लियामेन्टको तर्फबाट पनि अथवा निगरानी निकायको तर्फबाट पनि त्यहाँ अझै इम्प्रुभमेन्टका एरियाहरू रहेको कुरा म यहाँ राख्न चाहन्छु। र प्रतिवेदनले नि के भन्छ भने, महालेखा परीक्षकको तर्फबाट पनि जुन एउटा आपतकालीन समयमा गरिनुपर्ने अडिट थियो त्यो अडिट चाहिँ टाइमली भइदिएको भएदेखि कमसेकम त्यसले जवाफदेहितालाई सुदृढ गर्नको लागि अझ धेरै मद्दत पुर्याउँथ्यो भन्ने यति प्रसङ्गहरूमा राख्न चाहे।
नेपालमा विपत्कालीन समयमा वित्त व्यवस्थापनमा भविष्यमा गर्नुपर्ने सुधारका क्षेत्रहरू के देख्नु भएको छ त? अनुसन्धानकर्ता सापकोटा भन्नुहुन्छ,
अब सुधारको क्षेत्र के हो त भन्ने सन्दर्भमा म जान चाहन्छु। र सुधारको क्षेत्रको कुरा गर्दाखेरि त एक हिसाबले हाम्रो अहिलेकै जुन एक्जिस्टिङ अकाउन्टेबिलिटीका मेकानिजम्सहरू छन् त्यसलाई नै वास्तवमा समतापूर्ण र प्रभावकारी बनाउनु पर्यो। छन् हाम्रा मेकानिजम्सहरू, तर त्यो कोभिड 19 को सङ्कटलाई मोचन गर्नको लागि अथवा त्यो प्रतिकारलाई चाहिँ अझ धेरै प्रभावकारी र अझ धेरै समतापूर्ण बनाउनको लागि चाहिँ यसका सुदृढीकरणमा हामीले काम गर्नुपर्ने हुन्छ। जस्तो महिला बालबालिकादेखि लिएर यो सुविधाबाट वञ्चित रहेका मान्छेहरूको जुन एउटा खण्डीकृत तथ्याङ्कहरूको विश्लेषण गर्ने, कसलाई बढी प्रभाव पर्यो त्यसको खालको कुराहरू बाहिर ल्याउने कुरा, र सबैभन्दा महत्त्वपूर्ण कुरा त यस्ता जुन बजेटमा राखिएका प्रबन्धहरू छन् ती प्रबन्धहरूको मासिक रूपमा त्यसको कार्यान्वयनको जुन हुन्छ नि कार्यान्वयनको चाहिँ एउटा मासिक प्रतिवेदन सार्वजनिक गर्ने काम गर्नु पर्यो। त्यस्तै गरेर अल्पकालीन खर्चसँग सम्बन्धित खरिद सम्झौताका सबै सूचना चाहिँ सार्वजनिक गर्ने र सम्भव भएसम्म खुल्ला तथ्याङ्कको रूपमा यसलाई चाहिँ बाहिर ल्याउने कुराहरू गर्नु पर्यो। र तेस्रो कुरा भनेको चाहिँ यो जुन वित्तीय प्रबन्ध तर्जुमा गर्दाखेरि चाहिँ नागरिकको सहभागिताको पद्धति स्थापना गर्नु, पद्धति नै चाहियो। हाम्रो चाहिँ एउटा एडहोक बेसिसको पार्टिसिपेसनको कुरा भएर भएन कि एउटा सिस्टम नै हाम्रो त्यसको लागि चाहियो। र जवाबदेहिता प्रवर्तनको लागि सरकार, संसद, महालेखा परीक्षकको कार्यालय होस् यदि मिडिया, सिभिल सोसाइटी होइन उनीहरू सबै चाहिँ सहभागी हुन सक्ने खालको पद्धतिहरू, अवसरहरू अथवा स्पेसहरू चाहिँ हाम्रो त्यसमा चाहियो। र अर्को कुरा भनेको यो सम्भावित लेखा परीक्षणका लागि होइन, यस्तो बेलामा हुने जुन आपतकालीन लेखा परीक्षणका लागि महालेखा परीक्षक कार्यालय कार्यालयलाई चाहिँ सबल बनाउनु पर्यो, स्रोत साधनको हिसाबले, ह्युमन रिसोर्सको हिसाबले। त्यो कुरा एउटा कुरा रह्यो भने, अर्को कुरा भनेको चाहिँ यो विभिन्न खालको यो हाम्रो पब्लिक फाइनेन्स म्यानेजमेन्टको जुन एउटा साइकल छ, त्यो साइकलमा चाहिँ जस्तो खर्च अनुमोदन गर्ने होइन, त्यस्तै सर्वसाधारण सरकारवाला वा स्वार्थ समूहसँग परामर्श गर्ने अथवा नीति कार्यान्वयनको अनुगमन गर्ने अथवा लेखा परीक्षणको जुन फाइन्डिङ्सहरू छ त्यो फाइन्डिङ्सको कार्यान्वयनको लागि निगरानीको भूमिकामा रहेको संसदसहितको निकायलाई चाहिँ यो सार्वजनिक स्रोतको संरक्षकको रूपमा स्थापित गर्ने, यस्ता खालका कुराहरू पनि हाम्रो प्रतिवेदनले सुधारको क्षेत्रको रूपमा ठम्म्याएको छ। र अर्को महत्त्वपूर्ण अन्तिममा मैले के भन्छु भने, सङ्कटको बेलामा अवलम्बन गर्नुपर्ने जुन भूमिका तथा दायित्वहरू छ त्यो चाहिँ पद्धति निर्धारणका लागि, त्यसको पद्धति निर्धारणका लागि स्रोत व्यवस्थापन गर्ने, खरिदको कुरा, निगरानीको कुरा, सहभागिता सम्बन्धी अथवा नयाँ कानुन अथवा नियमनकारी कार्यविधि निर्माण गर्ने वा समीक्षा र आध्यावधिक गर्ने, त्यो कसको भूमिका हो त, त्यो भूमिका सहितको कुरालाई चाहिँ क्लियर गर्नुपर्छ भन्ने कुरा राख्दै मेरो भनाइमा यहीँ टुङ्ग्याउँछु। थ्याङ्क यू।
अन्तर्राष्ट्रिय बजेट पार्टनरसिप आइबिपी र फ्रिडम फोरमको सहकार्यमा नेपालमा कोभिड वित्त व्यवस्थापनको पारदर्शिता र जवाफदेहिताका विषयमा तयार पारिएको प्रतिवेदन यहाँहरूलाई कस्तो लाग्यो? तपाईँहरूको केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको यस पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।